اور میرے مرشد فرماتے ہیں رنگ لائیں گی کب میری آہیں، رنگ لائیں گی کب میری آہیں، پھر مدینے کی جانب کو جائیں. یعنی ہماری آہ کب رنگ لائے گی کہ ہم ہماری آہ کو اللہ تعالیٰ قبول فرما کر پھر ہمیں مدینہ شریف کی زیارت نصیب فرمائیں گے. لیکن میرے پیارے دوستو، آہ جو ہے آہ معتبر ہو. ایک آہ ہے غیر معتبر اور ایک آہ ہے معتبر، یعنی صحیح آہ. اور صحیح آہ کیا ہے کہ سنت پر عمل کر کے جو آہ نکلے گی وہ صحیح آہ ہے. اور اگر خلاف سنت زندگی گزاری، اگر خلاف سنت زندگی گزاری اور آہ بھر رہا ہے کہ میں مدینہ شریف کو کب جاؤں گا، تو اس کی آہ معتبر تو نہیں ہے نا. جیسے ایک اللہ کی محبت کا درد یہ ہے کہ مسجد میں دعا مانگ رہا ہے رو رہا ہے، بیان کر رہا ہے رو رہا ہے، تلاوت کر رہا ہے رو رہا ہے، اور ملتزم پر ہے اور رو رہا ہے، اور روزہ مبارک صلی اللہ علیہ وسلم پر حاضر ہے اور رو رہا ہے، لیکن مسجد سے باہر نکلا تو عورتوں کو دیکھ رہا ہے، شلوار ٹخنوں سے نیچے ہے، کھانا خلاف سنت کھاتا ہے، یا ایک مٹھی داڑھی نہیں رکھتا، تو کیا یہ اس کی آہ معتبر کہلائے گی؟ یہ عاشق رسول کہلائے گا؟ اس لیے میرے پیارے دوستو، آہ کا معتبر ہونا بھی ضروری ہے. جیسے درد کا معتبر ہونا ضروری ہے، اسی طرح سے اللہ تعالیٰ کی محبت میں آہ کا اور مدینہ شریف کی تڑپ میں آہ کا معتبر ہونا بھی ضروری ہے. اور وہ آہ معتبر کیا ہے؟ آہ معتبر یہ ہے کہ ہماری زندگی سنت کے مطابق ہو، ہمارا لباس سنت کے مطابق ہو، ہماری شکل و صورت سنت کے مطابق ہو، ہماری عبادت سنت کے مطابق ہو، ہمارے اخلاق سنت کے مطابق ہو، ہمارے معاملات اور معاشرت سنت کے مطابق ہو، ہماری شادی بیاہ سنت کے مطابق ہو، اور اگر ہمارے گھر میں فوتگی ہو جائے تو اس میں بھی جو عمل ہو وہ بھی سنت کے مطابق ہو، تب ہماری آہ معتبر ہے. ورنہ میرے پیارے دوستو، پھر ہماری آہ معتبر نہیں ہے. لہذا آہ معتبر اس کے لیے ہے، رنگ لائیں گی کب میری آہیں، رنگ لائیں گی کب میری آہیں، کہ نماز کی سنت، لباس کی سنت، عبادت کی سنت، ذکر تلاوت، اور جتنا کام کر رہا ہے، دکان پر بیٹھ رہا ہے تو دکان پر کی سنت، ملازمت کرتا ہے تو ملازمت کے بارے میں شریعت اور سنت کے احکام پر عمل کرنا، اور معاشرت کا معاملہ ہے کہ ماں باپ کے ساتھ کیسا معاملہ کرنا ہے، بیوی کے ساتھ کیا معاملہ کرنا ہے، بچوں کی تربیت کیسی کرنی ہے، اور اخلاقی سنت، اگر ہم اس پر عمل کریں گے پھر ہماری آہ مقبول ہے اور قبول ہے. پھر اس کے بعد اس کا مزہ ہے کہ رنگ لائیں گی کب میری آہیں، پھر مدینے کی جانب کو جائیں. اور جب نظر آئے وہ سبز گنبد، جب نظر آئے وہ سبز گنبد، پھر کیا کریں؟ کہہ کے صلی اعلی جھوم جائیں، کہہ کے صلی اعلی جھوم جائیں. اور اب نہ جانا ہو گھر ہم کو واپس، اب نہ جانا ہو گھر ہم کو واپس، چپکے چپکے یہ مانگے دعائیں، چپکے چپکے یہ مانگے دعائیں. یعنی روزہ مبارک صلی اللہ علیہ وسلم پر کھڑے ہیں اور درود شریف پڑھ رہے ہیں، صلاۃ و سلام پڑھ رہے ہیں، اور ساتھ میں یہ بھی دعا کر رہے ہیں کہ اللہ اپنے کرم سے مدینہ شریف میں موت عطا فرما دیجئے. کیونکہ سرور عالم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ تم میں سے جس کی استطاعت ہو تو چاہیے کہ تم مرو مدینہ شریف میں آ کر، جنت البقیع میں، تاکہ دفن نصیب ہو جائے. تو آپ صلی اللہ علیہ وسلم شفاعت فرمائیں گے، سفارش فرمائیں گے. لہذا فرمائے کہ تم میں سے جس سے ہو سکے وہ مدینہ شریف میں مرے، اپنا جانا ہو گھر ہم کو واپس، چپکے چپکے یہ مانگے دعائیں. اور اپنا ہم کو اپنا بنا لو کرم سے، ہم کو اپنا بنا لو کرم سے، ہم کو اپنا بنا لو کرم سے، ملتزم پر یہ مانگے دعائیں، ہم کو اپنا بنا لو کرم سے، ملتزم پر یہ مانگے دعائیں. ملتزم لیکن کہتے کس کو ہے میرے دوستو؟ کعبہ شریف کا وہ حصہ جو دروازے کے بعد سے، کعبہ شریف کا جو دروازہ ہے، اس دروازے کے بعد سے جو دیوار حجر اسود تک ہے، اس حصے کو ملتزم کہتے ہیں میرے پیارے دوستو. لہذا کیونکہ آپ کعبہ شریف جائیں گے तो वहां देखेंगे कितने लोग आपको दरवाजे से चिपटे नजर आएंगे। तो मेरे प्यारे दोस्तों, वो चिपटना सुन्नत से साबित नहीं है, सहाबा से साबित नहीं है, असलाफ और उलमा और अल्लाह फुकाह से साबित नहीं है, लादा वो चिपटना मोतबर नहीं है। हाँ, उसके बाद वो हिस्सा, वो दीवार का हिस्सा जो दरवाजे के बाद से हजरे अस्वद तक का जो हिस्सा है, उस हिस्से को मुल्तजम कहा जाता है, जिसके माने ही क्या है, जाए लिपट, जाए चिपक, जाए चिमट और जाए चिपट। यानी लिपटने की जगह, चिपटने की जगह, चिमटने की जगह और चिपटने की जगह, यानी वहां पर। और उसका तरीका क्या है? उसका तरीका यह है कि हाथों को ऊपर करे, ऐसे अपने सीने को उस दीवार पर लगा दे और हाथों को ऊपर करके गाल लगाए, ऐसे फिर ऐसे गाल लगाए, ये चिपटने का उसका तरीका है मेरे दोस्त। तो वो जगह जो है, और ये वो जगह है जहां कुल तकरीबन तमाम अंबिया अलैहिस्सलाम के सीने मुबारक उस जगह से चिपके हैं मेरे दोस्तों। और ये वो जगह है कि जहां पर सहाबा, तकरीबन तमाम सहाबा के, तकरीबन लगा दिया, तकरीबन तमाम सहाबा, औलिया अल्लाह, फुकहा, मुहद्दिसीन, उलमा और मुसलमान जितने गुजरे हैं जो हज के लिए या उमरे के लिए हाजिरी हुए, तकरीबन सबके सीने उस जगह से लगे हैं मेरे दोस्तों। और वो दुआ की कबूलियत की जगह है, दुआ की कबूलियत की जगह है। मेरे शेख और मुर्शिद हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहब दामत बरकातुम मक्का शरीफ में हाजिर थे, बांग्लादेश के एक आलिम आए और उन्होंने आकर कहा हजरत से, हजरत मुझे रोना नहीं आता, मेरा दिल पत्थर का है और मुझे रोना नहीं आता। तो मेरे मुर्शिद ने फरमाया कि देखो, पत्थर अगर दिल किसी का हो तो फिर रोना आना ये तो कोई ऐसी बात नहीं जिसका दिल पत्थर का उसको रोना नहीं आता। फरमाया अगर पत्थर दिल वाले न रोते तो फिर हजरत ने ये शेर पढ़ा कि सुना है कि संग दिल की आंख से आंसू नहीं बहते, सुना है कि संग दिल की, पत्थर जैसे दिल, सुना है कि संग दिल की आंख से आंसू नहीं बहते, अगर ये सच है तो दरिया क्यों पहाड़ों से निकलते हैं। ये जितने हमारे दरिया हैं सारे पहाड़ों से निकल रहे हैं। सुना है कि संग दिल की आंख से आंसू नहीं बहते, अगर ये सच है तो दरिया क्यों पहाड़ों से निकलते हैं। देख लीजिए, आपका चित्राल में मंजर नहीं है क्या कि दरिया कहां से निकल रहे हैं? सब चश्मों से। और कैसे? छोटे छोटे चश्मे मिलकर दरिया बन गए। सब जगह जाए तो छोटे छोटे चश्मे हैं, लेकिन सब मिलकर क्या हुआ? दरिया बन गए मेरे दोस्तों, शानदार दरिया। तो मेरे मुर्शिद ने उन आलिम से फरमाया कि अच्छा, आप एक काम करें। उन्हें कहा, हजरत मुझे रोना नहीं आता। तो हजरत ने फरमाया कि अच्छा, आप एक काम करें कि मुल्तजम पर चले जाएं। उनका हजरत वहां जाकर क्या होगा? फरमाया बस आप वहां चले जाएं। वो आलिम गए, अगले दिन मुलाकात हुई, आंखों में आंसू और लबों पर मुस्कुराहट, और आकर हजरत से मिले और कहा, हजरत अल्लाह ताला आपको जजाय खैर दे, जजाक अल्लाह, आपकी तरकीब से रोना आया। पूछा कैसे? कहा, हजरत बस क्या बताऊं, वहां गया तो मुझे खुद ब खुद रोना आ गया, समझ में नहीं आया हुआ कैसे ये। हजरत ने फरमाया, इसका राज मैं बता दूं? कहा, जी हजरत जरूर। फरमाया, बात यह कि वहां पर दूसरे लोग भी रो रहे थे, तो रोने वालों की सोहबत से रोना नसीब हो जाता है। दादा, बच्चों का आप मिजाज देखें, जब एक बच्चा रोता है दूसरा बच्चा खुद ब खुद रोना शुरू कर देता है। तो फरमाया, चूंकि वहां रोने वाले मौजूद थे, लादा रोने वालों की वजह से आपको रोना आ गया। फरमाया, उसी तरह से मेरे मुर्शिद ने फरमाया, जिस तरह जो दर्द भरा दिल अल्लाह ताला की मोहब्बत में रखते हैं और गुनाह से बचने में जान की बाजी लगाते हैं, अगर तुम उनकी सोहबतों में रहोगे, उनके पास रहोगे, तो तुमको भी अल्लाह ताला पर जीना और मरना, फिदाकारी, आहोजारी, अश्कबारी और बेकरारी अल्लाह ताला की मोहब्बत में नसीब हो जाएगी। को अपना बना लो करम से मुल्तजम पर, ये मांगे दुआएं। और दोनों आलम की क्या है हकीकत? ये मौलाना, ये कुछ रुकावट बन रहा है आपको देखने में। दोनों आलम की क्या है हकीकत? दोनों आलम की क्या है हकीकत? जितने आलम हो तुझ पर लुटाएं, और तेरे दर पर मेरा असर हो यारब, तेरे दर पर मेरा असर हो यारब, जान इस तरह तुझ पर लुटाएं, तेरे दर पर मेरा असर हो यारब, जान इस तरह तुझ पर लुटाएं। اور سارے عالم میں پھر پھر کے یا رب، سارے عالم میں پھر پھر کے یا رب تیرا درد محبت سنائے، سارے عالم میں پھر پھر کے یا رب تیرا درد محبت سنائے، اور تیرا درد محبت سنا کر، تیرا درد محبت سنا کر سارے عالم کو مجنوں بنائے، تیرا درد محبت سنا کر سارے عالم کو مجنوں بنائے، اور سارے عالم کو مجنوں بنا کر، سارے عالم کو مجنوں بنا کر میرے مولا تیرے گیت گائیں، سارے عالم کو مجنوں بنا کر میرے مولا تیرے گیت گائیں، در بدر ڈھونڈتا ہے یہ اختر، میرے مرشد کا مقطع ہے، در بدر ڈھونڈتا ہے یہ اختر اہل درد محبت کو پائے، در بدر ڈھونڈتا ہے یہ اختر اہل درد محبت کو پائے۔ تو میرے پیارے دوستو، میرے شیخ اور مرشد نے فرمایا کہ انسان کے جتنے اعضاء ہیں ہر ایک کی ایک کچھ نہ کچھ غذا ہے، جیسے معدے کی غذا روٹی کھانا ہے، کھانا کھانا یہ معدے کی غذا ہے، اسی طرح سے کان سے اچھی آواز کا سننا، کان کی سے سننا یہ کان کی غذا ہے، اور آنکھ سے دیکھنا یہ آنکھ کی غذا ہے، اور زبان سے بولنا یہ زبان کی غذا ہے، پکڑنا یہ ہاتھ کی بھی غذا ہے، اور فرمایا اسی طرح سے دل کی بھی یہ غذا ہے، اور دل کی غذا کیا ہے؟ محبت۔ محبت جو ہے میرے پیارے دوستو یہ دل کی غذا ہے، اور اگر معدے کی غذا، پیٹ کی غذا ناقص ہو تو صحت ملتی ہے یا بیمار ہوتا ہے؟ بیمار ہو جاتا ہے۔ اور آنکھ کی غذا ناقص ہو، آنکھ کے ذریعے سے دل میں پریشانی آ جاتی ہے۔ آنکھ کی ناقص غذا کیا ہے؟ نامحرم عورتوں کو دیکھنا، سڑک پر چلنے والی یہ جو عورتیں ہیں، یا فلمیں، تصویریں دیکھنا، یا شریعت نے جن سے پردے کا حکم فرمایا، جیسے بھائی کی بیوی، جیسے بیوی کی بہن یعنی سالی، جیسے چچا خالہ مامو پھپھی کی بیٹیاں، جیسے چچا کی بیوی یعنی چچی اس سے بھی پردہ ہے جناب، اور مامو کی بیوی یعنی ممانی اس سے بھی پردہ ہے۔ تو ان کو دیکھنے سے، یہ چونکہ ناقص غذا ہے، تو ناقص غذا کے نتیجے میں، اور اسی طرح وہ لڑکے جن کی داڑھی مونچھ نہ آئی ہو ان کو بھی دیکھنے سے شریعت نے منع کیا ہے۔ لا یجوز النظر، علامہ شامی ابن عابدین رحمت اللہ علیہ فتاوی شامیہ میں فرماتے، لا یجوز النظر من فرقی لا قدمی، سر سے لے کر تاؤں تک دیکھنا ان کو جائز نہیں ہے، لڑکوں کو آنکھ سے ناقص غذا دیکھے گا نتیجہ کیا ہوگا؟ آنکھ برباد، اس سے دل میں بے چینی آئے گی۔ اور کامل غذا کیا ہے؟ اپنے ماں باپ کو دیکھے، حج مقبول کا ثواب ملتا ہے، محبت سے دیکھا باپ کو، ماں کو محبت سے دیکھا، کیا مل رہا ہے جناب؟ حج مقبول کا ثواب۔ حدیث شریف میں آتا ہے کہ شوہر بیوی کو محبت سے دیکھے اور بیوی شوہر کو محبت سے دیکھے، اللہ تعالیٰ دونوں کو نظر رحمت سے دیکھتے ہیں۔ اب بتائیے صاحب، اپنی بیوی کو دیکھ رہا ہے تو اس اپنی بیوی کو دیکھنے پر اللہ تعالیٰ کی رحمت مل رہی ہے، اور کسی اور کی بیوی کو دیکھے تو اللہ تعالیٰ کی لعنت مل رہی ہے۔ تو وہ محبوب ناقص کیوں؟ شریعت نے اجازت دی۔ دیکھو قرآن پاک کو دیکھے، قرآن پاک کو دیکھنا بھی ثواب ہے، کتنی لذت، ایک عجیب مزہ ہے، وہ عاشق کیسے سمجھا سکتا ہے کہ قرآن پاک کو دیکھنے میں کیا لذت ہے؟ آب زمزم کو صرف دیکھنا بھی ثواب ہے، اور کعبہ شریف کو صرف دیکھنا بھی ثواب ہے میرے دوستوں، کہ عاشق طواف کر کے، عمرہ کر کے، حج کر کے تھک گیا، نہ تلاوت کی جا رہی ہے، نہ تسبیح پڑھی جا رہی ہے، نہ طواف کیا جا رہا ہے، کیوں؟ انسان ہے، تھک گیا، اب کیا کرے، سب جسم تھک گیا، آنکھ نہیں تھکی، اب ٹک ٹکی باندھ کر دیکھتا رہے، اللہ اکبر، یہ عبادت کرتا رہے، کیوں؟ صرف کعبہ شریف کو صرف دیکھنا بھی ثواب ہے میرے دوستوں، اور اللہ والوں کو، علماء ربانیین کو صرف دیکھنا بھی ثواب ہے۔ اس لیے بیان سننے کا ادب یہ بھی فرمایا کہ گردن جھکا کر بیان نہیں سننا چاہیے، بلکہ دیکھتا رہے، آنکھوں سے بھی سنے، کانوں سے بھی سنے، मैं कशो, ये तो मैं कशी रिंदी है, मैं कशी नहीं, आंखों से तुमने पी नहीं, आंखों की तुमने पी नहीं। लिहाजा आंख से भी देखे। अब आंख की गिजा नाकिस, नतीजा दिल में बेचैनी, आंख की गिजा कामिल, अजर और सवाब मिल रहा है। उसी तरह से कान की गिजा क्या है? अच्छी कुरान पाक सुनना, ना शरीफ सुन रहा है, कैसी दिल में एक सुरूर, कैसा दिल में एक लज्जत और मजा आता है। कुरान पाक कारी अच्छा पढ़ता है, कितना एक लज्जत और मजा मिलता है मेरे दोस्तों। बच्चों की आवाज सुनता है, मजा आता है। लेकिन यही कान से गाने सुने तो अब्दुल्ला इब्ने मसूद रजी अल्लाह तआला फरमाते हैं, सहाबी, इन्नल गिना रुकियतु ज़िना, कि गिना जो है ये जिना का मंतर है, यानी गाना सुनने से जिना के जज्बात पैदा होते हैं। दिल चाहता है कि मैं किसी औरत को देखूं, किसी लड़के को देखूं, फिल्म देखूं, उससे शहवत के जज्बात भड़कते हैं। और मुल्ला अली कारी रहमतुल्लाह अलैह ने मिरकात की शरह, मिशकात की शरह मिरकात के अंदर एक बात लिखी है कि जब इंसान गाना सुनता है ना तो शैतान उसकी गुद्दी पर सवार हो जाता है और दोनों पांव, एक पांव इधर निकालता है, एक पांव इधर निकालता है, और जैसे जैसे वो गाना सुनता है ना वैसे वैसे वो अपनी एड़ियां उसके सीने पर रगड़ता है। लगा गाना सुनने वाले को आप देखे थोड़ी देर बाद वो थरकना शुरू कर देता है, होता है ना ऐसा, गाना सुनते सुनते थरकना शुरू कर देता है, हिलना, टांगे हिलाना शुरू कर देता है। तो ये क्या है? वो जो शैतानी असर है, उस असर के नतीजे में उस पर ये कैफियत पैदा हो जाती है कि अच्छा भला आदमी, अच्छा भला आदमी भी नाचना शुरू कर देता है। और इससे एक बात और भी याद रखे मेरे प्यारे दोस्तों, मोबाइल रखना शरीयत ने इसको मना नहीं किया, हमारी जरूरत है, इसके इस्तेमाल, दुरुस्त इस्तेमाल इसका जायज है। लेकिन मेरे दोस्तों, मोबाइल की घंटियों में जरा हम लोग थोड़ा सा ख्याल करें कि घंटी सादी होनी चाहिए। सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, मैं गाना बजाना मिटाने के लिए आया हूं। हमारी मस्जिद के अंदर गाने की घंटियां बज रही होती है। और एक बात मैं आपको सुनाऊं, हमारे एक आलिम दोस्त ने सुनाया, वो उमरे पे गए हुए थे, नहीं हज का जमाना था, उन्होंने सुनाया कि एक नमाज हो रही थी, नमाज में इमाम के बिल्कुल पीछे कोई साहब खड़े हुए थे और नमाज के दौरान उनके मोबाइल की घंटी बजना शुरू हुई और वो घंटी क्या था, पूरी म्यूजिक थी। का आलम यह था पूरी नमाज में, क्योंकि स्पीकर उनके कितने शानदार होते, माइक वगैरह का सिस्टम, साउंड सिस्टम तो उनका बहुत ही सेंसिटिव और बहुत सुपीरियर क्वालिटी का होता है। लिहाजा नतीजा यह हुआ कि कहा कि वो तिलावत कर रहे हैं और पूरे हरम शरीफ के अंदर वो म्यूजिक और गाने की आवाज गूंज रही है। तो जब हमारी मस्जिदों में ये गुनाह होगा मेरे दोस्तों, तो हम किस मुंह से अल्लाह ताला से रहमत की उम्मीद रख रहे हैं? इसलिए अपने मोबाइल की घंटी को सादा लगाए, सादी घंटी हो बस। और सादी घंटी का तरीका क्या है? उसका तरीका ये, जो घंटी हो जरा बच्चे को, दो साल के बच्चे को सुनाए, अगर बच्चा बिल्कुल सीधा बैठा रहे ना समझ जाए सादी घंटी है, और अगर बच्चा कूदना शुरू कर दे तो समझ जाए उसमें भी कोई गड़बड़ है। बच्चा फौरन, छोटा मासूम बच्चा जो ना फौरन नाचना शुरू कर देता है, उससे पता चल जाएगा वो घंटी दुरुस्त नहीं है। तो मेरे प्यारे दोस्तों, ये कान की गिजा, जबान की गिजा है क्या, कि अल्लाह की मोहब्बत की बात करना, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत और आपकी तारीफ के कलिमात अदा करना, सुन्नत का मुजाकरा, कुरान पाक की तिलावत, जिक्र करना, इससे दिल में कैसे खुशी आती है। और इसी जबान से गालियां दे, गीबत करे, झूठ बोले, तो ये क्या है? ये जबान की नाकिस गिजा है। तो मेरे मुर्शिद ने फरमाया, उसी तरह से जो दिल की गिजा मोहब्बत है, लिहाजा महबूब जो है अगर नाकिस होगा तो दिल तबाह बर्बाद हो जाएगा। और सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, इज़ा फसदत फसदल जसदु कुल्लू, अगर तुम्हारा दिल तबाह बर्बाद हो गया, पूरा जिस्म तुम्हारा तबाह बर्बाद हो जाएगा। और वइज़ा सलहत आई औ सलहत, दोनों जायज है, सलहत भी जायज है, सलहत भी जायज है। वइज़ा सलहत सलहल जसदु कुल्लू, और अगर मुल्ला लिकारी इसकी शरह में फरमाते हैं, आई तनवरत, अगर तुम्हारा दिल नूरानी हो गया तो पूरा तुम्हारा जिस्म नूरानी हो जाएगा। जैसे बाजे लोग कहते हैं ना कि मौलाना साहब मेरी दाढ़ी दिल में है, दाढ़ी दिल में है, बेफिक्र रहें। अगर मैंने चेहरे पर नहीं रखी दाढ़ी तो मेरे दिल में दाढ़ी मौजूद है। तो हम उनसे यह अर्ज करते हैं कि बेशक हम आपकी बात का इंकार नहीं कर रहे कि दाढ़ी दिल में मौजूद है, इंकार नहीं कर रहे, लेकिन बात यह है कि जब तक पौधे की जड़ वो बेशक जमीन के अंदर होती है लेकिन उसका तना और उसकी शाखे और उस पर खुबानी और उस पर तूत वो तो सामने नजर आता है कि नहीं नजर आता। अब कहे नहीं जब तूत और खुबानी वो सब जड़ के अंदर मौजूद है, आप इसको तस्लीम करेंगे? तो मेरे प्यारे दोस्तों, बेशक दाढ़ी की इब्तदा हमेशा दिल से होती है, क्योंकि दिल में नबी सल्लल्लाहु अलैहि वसल्लम की अजमत, आपकी मोहब्बत और आपके ऊपर जीने मरने का होगा कि मैं अपनी जान दे दूंगा लेकिन अपने नबी को नाराज नहीं करूंगा। तो जो जो आदमी इश्के रसूल में जान देने को तैयार है उसके लिए गाल देना कोई मुश्किल बात है? क्यों बताइए जनाब, वो जान देने को तैयार है भाई, उसका इश्क तो इस मकाम का है, वो जान देने पर तैयार है। तो मैं मेरा उससे ये गुमान है कि वो गाल भी दे सकता है। दाढ़ी रखे कैसी? हकीम उल उम्मत थानवी रहमतुल्लाह ने एक शेर पढ़ा, दाढ़ी तो रख ली उन्होंने सन की सी, दाढ़ी तो रख ली उन्होंने सन की सी, मगर वो बात कहां मौलवी मदन की सी। यानी दाढ़ी तो रख ली, अब किसी ने दाढ़ी, कोई हॉकी का शेदाई है तो उसने पूरे ग्राउंड को ऑस्ट्रोटर्फ बना दिया और करते 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 बिल्कुल क्या यहां हॉकी बना दी। क्यों? क्योंकि हॉकी का, हॉकी उसका फेवरेट गेम है इसलिए हॉकी बना दी। किसी ने, किसी को पेरिस पसंद है तो उसने फ्रेंच कट बना ली। और किसी ने छोटी करते करते बिल्कुल एक लकीर सी डाल ली या थोड़ी सी खशखशी दाढ़ी रख ली। मेरे प्यारे दोस्तों, खशखशी फ्रेंच कट या हॉकी ग्राउंड नहीं बनाना बल्कि मदीना शरीफ का कट बनाना है। और मदीना शरीफ कट यह है कि एक मुट्ठी दाढ़ी का रखना यह वाजिब है। और मुट्ठी किसकी हो? अपनी हो, बच्चे की ना हो, और बीवी की भी मुट्ठी नहीं होनी चाहिए। दादा अपनी मुट्ठी से एक दाढ़ी रखे, कैसे? एक मुट्ठी इधर से भी ना नापे। एक साहब थे, मैं आए तो मैंने उनसे कहा, भाई साहब एक मुट्ठी दाढ़ी, कहा मेरी एक मुट्ठी दाढ़ी है। मैंने कहा कैसे? यहां से पकड़ ली उन्होंने और कहने लगे देखिए। मैंने कहा वाकई यहां से तो मुट्ठी बनेगी, लेकिन दाढ़ी यहां से थोड़ी के नीचे से, तो यहां से एक मुट्ठी और अपनी दाएं तरफ से भी बाएं तरफ से भी तीनों तरफ से एक मुट्ठी दाढ़ी का रखना वाजिब है। और चावल के दाने के बराबर कम करना हराम और गुनाह कबीरा है। इसलिए हम लोग ये समझते हैं दाढ़ी रखना सुन्नत है। बेशक आपने ये अमल तो फरमाया भाई, नमाज पढ़ी तो नमाज भी तो आपकी सुन्नत है, लेकिन नमाज का दर्जा क्या है? फर्ज का दर्जा है कि नहीं है? सुन्नत तो इस एतबार से कि आपने भी फरमाया तो नमाज भी सुन्नत है, लेकिन दर्जे के एतबार से तो फर्ज है। तो दाढ़ी का रखना बेशक नबी सल्लल्लाहु अलैहि वसल्लम सुन्नत है, कोई नबी ऐसा नहीं आया। यहां तक के हुस्न में हम हजरत यूसुफ अलैहि सलाम के हुस्न की मिसाल देते हैं, तो बताइए हम कहते हैं जी दाढ़ी, असल में हमारा हुस्न जो है जरा हम गालों को चिकना बनाएंगे तो ज्यादा हसीन लगेंगे। तो मेरे प्यारे दोस्तों, हुस्न यूसुफ की मिसाल दी जाती है, तो बताइए हजरत यूसुफ अलैहि सलाम की दाढ़ी थी कि नहीं थी? मेरे प्यारे दोस्तों, और इसी तरह ये दाढ़ी का बच्चा है, बेबी बियर्ड जिसको बोलते हैं, ये नीचे वाले होंठ के नीचे होता है, ये दाढ़ी का बच्चा कहलाता है। यानी इतना बड़ा बच्चा, इतना बच्चा होता है, मेरे मुर्शिद ने फरमाया कि मैं 70 बरस का 80 बरस का हो गया लेकिन ये बच्चा बड़ा ही नहीं हो रहा। मौलाना साहब मैं इसको इसलिए काट देता हूं कि जब मैं खाना खाता हूं, रोटी खाता हूं और मुर्गा खाता हूं तो ये मेरे मुंह में घुस जाता है, इसलिए मैं इसको काट देता हूं। तो मेरे पीर, मेरे मुर्शिद ने फरमाया कि देखो अगर तुम खाना खा रहे हो और तुम्हारा बच्चा तुम्हारे मुंह में उंगली डाल दे तो उसकी उंगली को काट दोगे? क्यों जनाब, काटेंगे उंगली या प्यार से समझाएंगे और उससे पूछेंगे जाम? यानी कहेंगे जाम काम करो, यानी सही काम करो, गलत काम नहीं करो, बाबा के मुंह में उंगली मत डालो। फरमाया ये दाढ़ी का बच्चा है, इसको थोड़ा तेल लगाओ, ऐसा थोड़ा सा नीचे करो और इसको कह दो बेटा बाबा के मुंह में नहीं घुसा करते। बच्चा है समझ जाएगा? अरे मियां बच्चे को मारा थोड़ी जाता है, बच्चे को काटा थोड़ी जाता है, बच्चे को प्यार से समझाया जाता है, बच्चा प्यार से समझता है, डंडे नहीं से नहीं समझता। तो इसको भी प्यार से समझाए, काटे नहीं। इसका भी रखना वाजिब है, ये दाढ़ी के बच्चे का भी। हकीम उल उम्मत ने बेइज्जती ज़बर हिस्सा नंबर 11 सफा 115 बालों के अहकाम में ये बात लिखी है। हजरत ने इसको नकल फरमाया बेइज्जती ज़बर के 11वें हिस्से के अंदर कि जीश बच्चा, दाढ़ी का बच्चा ये भी वाजिब है, और दाढ़ी एक मुट्ठी रखना ये भी वाजिब है। ठीक है ना जनाब। अब आशिका रसूल है, लेकिन हमारी आह मोतबर कौन सी है जब इसके साथ मिलेगी? तो मेरे प्यारे दोस्तों, महबूब अगर कामिल होगा तो हमारा दिल भी कामिल हो जाएगा, अगर महबूब नाकिस होगा तो हमारा दिल तबाह बर्बाद हो जाएगा। और मोहब्बत किस वजह से की जाती है? मोहब्बत तो एक तो की जाती है जाह की वजह से। कैसे? कि जी बादशाह है, या प्रेसिडेंट साहब है, या प्राइम मिनिस्टर है, या डायरेक्टर साहब है। क्यों? पता चला कुर्सी की वजह से इज्जत हो रही है। तो मेरे प्यारे दोस्तों, कितना आलम हुआ कि कितने बादशाह हैं, कितने बादशाह हैं आज जमीन के नीचे लेटे हुए, कितने बादशाह हैं जो तख्त पर थे और तख्त से उतरकर तख्ते पर चढ़ा दिए गए। और एक बादशाह वो भी थे, सुल्तान इब्राहिम इब्ने अदम रहमतुल्लाह अलैह। इनका नाम सुना है जनाब? सुल्तान इब्राहिम इब्ने अदम। हमारी जब मैंने 9th क्लास पढ़ी थी तो उस 9th क्लास के अंदर अबू बिन अदम के नाम से इनकी पोएम थी। अंग्रेजों ने भी इनकी तारीफ लिखी है। पता ये चला कि जो अल्लाह का आशिक हो जाता है, अल्लाह का फरमा, अल्लाह ताला की फरमाबरदारी करता है, मुसलमान तो मुसलमान गैर मुस्लिम के दिल में भी अल्लाह ताला उसकी मोहब्बत डाल देते हैं। इसी को सरवरे आलम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मन तकल्लाह अज़्ज़ व जल्ला, जो तकवा इख्तियार करता है, और तकवा को अल्लाह ताला ने अपना, तकवा वालों को अल्लाह ताला ने अपना दोस्त फरमाया, इन औलियाहू इल्लल मुत्तकून, के तकवा वाले जो हैं वो हमारे दोस्त हैं, वली हैं। तो सरवरे आलम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, मन तकल्लाह अज़्ज़ व जल्ला सारा आमिनन फी बिलादी, जो तकवा से रहता है हमारा वली हो जाता है, हमारा दोस्त बन जाता है, वो सारे आलम में जहां जाता है चैन से, सुकून से और अमन से रहता है। दादा हजरत इब्राहिम इब्ने अदम रहमतुल्लाह अलैह बलख के बादशाह थे, और ये हम जानते हैं अल्लाह ताला की मोहब्बत में उन्होंने सल्तनत छोड़ दी थी। मेरे मुर्शिद ने एक बात फरमाई, फरमाया कि देखो वो रुमाल दे दीजिएगा, फरमाया कि देखो अगर सुल्तान इब्राहिम इब्ने अदम रहमतुल्लाह अलैह ने सल्तनत छोड़ी, आज मसाजिद के अंदर उनका तस्करा हो रहा है, और ये सुल्तान इब्राहिम इब्ने अदम फकीह थे, इमाम आजम अबू हनीफा रहमतुल्लाह अलैह के शागिर्द भी थे, मुहद्दिस भी थे, ये फकीह भी थे, और इमाम साहब की मजलिस आमिला, मजलिस शूरा के रुकुन भी थे। सुल्तान इब्राहिम इब्ने अदम रहमतुल्लाह अलैह उनके शागिर्द थे, ये सल्तनत बलख फिदा की, मस्जिद में उनका तज़किरा, और यही नहीं बल्कि कुरान पाक की तफसीर में भी इनका जिक्र आया है। और वो कौन सी तफसीर? अल्लामा आलूसी सैयद महमूद बगदादी रहमतुल्लाह अलैह की तफसीर रूहुल मानी, जो अरबी जबान में सबसे बड़ी तफसीर है। क्यों मौलाना साहब? और उसका उर्दू तर्जुमा भी नहीं है। उस तफसीर में इनका जिक्र आया, और वाकई क्या लिखा है? वो वाकई ये लिखा है कि ये दुआ मांगा करते थे अल्लाह ताला से कि या अल्लाह, वो चौथे पारे की, इन नमस्तज़ल्लहुम शैतान बिबादी मा कसबू, इस आयत के तहत में इनका वाकया लिखा है। अल्लाह मालूसी रहमतुल्लाह ने कि अल्लाह ताला से दुआ मांगते थे, या अल्लाह मुझे मासूम बना दीजिए। और हमारा अकायद में से है कि सिर्फ मासूम सिर्फ अंबिया अलैहिस्सलाम, अंबिया अलैहिस्सलाम के बाद कोई मासूम नहीं। ये हमारे अकायद में से है, और ये दुआ मांगते थे कि अल्लाह मुझे मासूम बना दीजिए। 30 बरस तक दुआ मांगी। कितने? 30 बरस, 30 ईयर्स इन्होंने ये दुआ मांगी। एक दिन ये बहुत रो रो कर दुआ कर रहे थे, और दिल में ये आ रहा था कि अल्लाह ताला मेरी दुआ कबूल नहीं फरमा रहे। तो अल्लाह मालूसी ने वाकया लिखा, मेरे मुर्शिद ने यह बात सुनाई कि अल्लाह ताला ने की आवाज आई इनको कि कुल्लू नास के ए इब्राहिम इब्ने अदम, तमाम इंसान, यस अलूनियल इस्मता, कि जितने इंसान है वो सब के सब मुझसे मासूमियत और इस्मत मांगते हैं कि अल्लाह मुझे मासूम बना दे। हर इंसान ये चाहता है। फरमाते हैं अल्लाह ताला कि इस बात को नकल किया अल्लामा आलूसी ने कि जब तमाम इंसानों को मैं मासूम बना दूंगा तो मैं अपना फजल, अपना करम, अपनी मफरत, अपनी रहमत किसको दूंगा? सभी इंसान मासूम बनना चाहते हैं, तो वो गुनाहगारों का रोना, वो अपने गुनाहों पर अल्लाह ताला से माफी मांगना, खताओं पर अल्लाह ताला से रो रो कर रहमत फजल करम और मगफरत की भीख की दरख्वास्त करना, फिर वो मैं किसको दूंगा, सभी मासूम हो जाएंगे। तो एक वाक्य ये लिखा, और इनका दूसरा वाक्य मुल्ला लिकारी रहमतुल्लाह अलैह ने मिरकात शरा मिशकात के अंदर वाक्य लिखा, पांचवी जिल्द के अंदर, वो भी अरबी जबान में है, उसका भी उर्दू तर्जुमा नहीं है। और वो किसके तहत लिखा, अल्लाह ताला के अस्मा इनका वाक्य लिखा कि सुल्तान इब्राहिम इब्न आदम रहमतुल्लाह अलैह एक दफा जा रहे थे, रास्ते में एक शख्स को देखा, एक नौजवान शराब पीकर बेहोश पड़ा हुआ है और मुंह से उल्टी उसके। सुल्तान इब्राहिम इब्न आदम वहां से गुजरे तो नजर पड़ी, देखो इस बेवकूफ को क्या अपनी जिंदगी को शराब में और गुनाहों में मुलव्वस कर रहा है। आगे बढ़े, ख्याल आया कुछ भी है अल्लाह का बंदा है, पलट के आए, पानी लेकर आए, ठंडा पानी से उसके कह को धोया, उल्टी को धोया, चेहरे पर जब ठंडा पानी पड़ा होश में आ गया वो। और उस नौजवान ने जब सुल्तान इब्राहिम इब्न आदम को देखा और ये तमाशा देखा कि उल्टी साफ और जहां पर पानी, रोने लगा। उसने कहा, हजरत आप इतने बड़े अल्लाह वाले, तारीख सल्तनत बलख और मुझ गुनाहगार के साथ आपका यह मामला, हजरत हाथ बढ़ाइए, मैं आपके हाथ पर तौबा करता हूं कि वल्लाही ला अशरिबु खमरन अबदा, कि मैं कसम खाकर कहता हूं कि अल्लाह की कसम अब मैं कभी शराब नहीं पीऊंगा। सुल्तान इब्राहिम इब्न आदम रहमतुल्लाह अलैह उनको कश्फ हुआ कि इस शख्स की तौबा को अल्लाह ताला ने कबूल फरमा लिया, और उस जमाने के जितने बड़े औलिया अल्लाह हैं उसमें इसका भी शुमार हो गया। ना भी कोई मेहनत, ना मुजाहिदा, ना कोई तहज्जुद, ना कोई जिक्र तिलावत, लेकिन अल्लाह ताला ने इतने बड़े दर्जे के औलिया अल्लाह में शामिल कर लिया। रात को ख्वाब में मेरे मुर्शिद ने वाकई सुनाया, मुल्ला अली कारी फरमाते रात को ख्वाब में अल्लाह ताला की मुलाकात ज्यारत नसीब हुई। अल्लामा उसी मुल्ला अली कारी लिखते हैं सुल्तान इब्राहिम इब्न आदम को उन्होंने पूछा कि अल्लाह ताला ये माजरा समझ में नहीं आया कि एक बंदे ने जो अभी मेहनत इबादत कुछ नहीं लेकिन आपने उसको इतना बड़ा मकाम अता फरमाया, इसमें आपका क्या राज है। अब मुल्ला अली कारी लिखते हैं कि अल्लाह ताला का जो इरशाद है कि सुल्तान इब्राहिम इब्न आदम तू तारीख सल्तनत है, सल्तनत बलख मेरी मोहब्बत में तूने कुर्बान कर दी, अंत गसलता वजहू लि अजली, तूने उसका चेहरा धोया मेरी खातिर से, फगसल तू कल बहू लि अजली का, बस मैंने उसका दिल धो दिया तेरी खातिर से। सोचिए कि ये शख्स जो बलख का बादशाह था, जिसने सल्तनत बलख छोड़ दी, मेरे शेख और मुर्शिद फरमाते अगर ये सारी जिंदगी बादशाह ही रहता और बादशाह मरता तो दुनिया इसको जानती, आज मस्जिद में इसका तज़किरा होता, तफ़सीरों में इसका जिक्र होता, हदीस पाक की किताबों में इसका जिक्र होता। वो बादशाह था, कितने बादशाह ऐसे गुजरे कोई उनका नाम भी नहीं लेता। जिस बादशाह ने अल्लाह के नाम पर, अल्लाह ताला की मोहब्बत पर सल्तनत फिदा कर दी, आज उसको इज्जतें क्या मिल रही है। अशाहत क्या चीज है, मेरे मुर्शिद का एक शेर है, शाहों के सरों में ताजे गरा से दर्द सा अक्सर रहता है। ताजे गरा भारी ताज, शाहों के सरों में ताजे गरा से दर्द सा अक्सर रहता है। और फिर बात यह है कि बादशाह कैसा ही हो, अपोजिशन उसको चैन से बैठने नहीं देती, अपोजिशन का डंडा उसको सुकून लेने नहीं देता, क्योंकि बादशाह को हर वक्त ये खौफ लगा हुआ है कि मेरी अपोजिशन मेरी हुकूमत और मेरी कुर्सी और मेरी सल्तनत को छीन ना ले। क्यों जनाब, खौफ होता है कि नहीं होता, लगा यही खौफ उसे चैन से बैठने नहीं देता। इसलिए मेरे मुर्शिद फरमाते शाहों के सरों में ताजे गरा से दर्द साक्षर रहता है और अहले वफा के सीनों में एक नूर का दरिया बहता है। जिस तरह से दरिया जहां से गुजरता है पूरी खेतियों को इलाके को सैराब करता हुआ गुजरता है, उसी तरह से वो अल्लाह वाले वो अहले वफा बंदे जहां से गुजरते हैं दिलों की खेतियों को अल्लाह ताला की मोहब्बत के पानी से सैराब करते हुए चले जाते हैं। तो बादशाहत मेरे प्यारे दोस्तों, बादशाहत क्या है, फानी है। अरे मरेगा तो क्या, मरने के बाद 21 तोपों की सलामी, गार्ड ऑफ ऑनर, उस फौजियों का पहरा और या फौजियों की वहां पर सिक्योरिटी और फूलों की चादर कोई का फायदा देगी अगर अल्लाह की मोहब्बत हासिल न की। हाँ, अगर बादशाह के साथ वली अल्लाह बन गया, अल्लाह ताला का फरमा बरदार, शरीयत और सुन्नत का पाबंद बन गया, तो बेशक ये बादशाह के लिए मुबारक है। तो फरमाया बादशाहत ये दिल लगाने के काबिल नहीं है। बादशाहत कुर्सी से दिल मत लगाना कि ये आर्जी चीज है, क्योंकि जब तक कुर्सी पर साहब होते हैं साहब को सलूट है सर, और जब कुर्सी से उतरे वो यहां। अभी मैं एक जगह गया पेंशन ऑफिस में, वालदा की पेंशन मेरी, तो वहां पर वो रेलवे वाले पेंशन दे रहे थे, तो वही एक रेलवे के अफसर आए, तो उसने कहा सर आपने मुझे पहचाना, वो जो पेंशन के कागज बना रहा था। उसने कहा नहीं, कहा मैं वही आदमी हूं जो आपके पास पेंशन लेने आता था और आपके साइन से हमें पेंशन मिलती थी। कहा अरे हाँ अच्छा, कहा आज आपका तमाशा देख रहा हूं कि जिसके दस्तखत से सिग्नेचर से इनिशियल से पेंशन जो है वो जारी होती थी, आज वो बेचारा खुद लाइन में खड़ा पेंशन ले रहा है। बुलादा एक पोस्ट ऑफिस का मुलाजिम था ना, जब वो अब रिटायर हुआ तो उसके अफसर ने पूछा हाँ भाई कोई बात कहना चाहते हो तो बताओ। उसने कहा सर मेहरबानी होगी मेरी पेंशन जो है वो डाक के जरिए पोस्ट के जरिए मत भेजिएगा, बस ये मैं आपसे अर्ज करता हूं। तो मेरे दोस्तों कुर्सी का क्या है, जब तक कुर्सी पर है सलूट है, और कुर्सी से उतर गया बताइए अब इज्जतें हैं, अब कोई नहीं पूछ रहा। कैसी फानी चीज है, जिंदा है अभी है, कुर्सी से उतर गई सारी खत्म। तो कुर्सी की इज्जत फानी है। लिहाजा मोहब्बत किस वजह से की जाती है, कुर्सी की वजह से, या मोहब्बत की जाती है माल की वजह से कि बड़ा मालदार आदमी है, माल था माल है, सब आगे आगे पीछे घूम रहे हैं, सारे तोहफे ताहिफ भी मिल रहे हैं मालदारों को, यहां तक के मालदार की बोटी प्लेट में बोटियां डाली जा रही हैं, अल्लाह वालों को छोड़कर मालदारों के पीछे घूम रहे हैं। खुद एक तरह का तमाशा देखा, चंदा लेना था दस्तरखान पर बैठे हैं, बोटी निकालकर मुर्गी की टांग निकालकर उस्ताद बैठा हुआ है, और शागिर्द ने क्या किया उस्ताद को छोड़कर एक सेठ साहब की प्लेट में बोटी डाल ले। अब आप सोचिए कितनी बेअदबी है ये, ये आलम है, क्यों माल है जनाब, फानी माल ले रहा है, लेकिन ये नहीं देख रहा उस अल्लाह वाले से जो दौलत मिल रही है, उस दौलत का कोई बदल नहीं है मेरे दोस्तों। मालदार है उसके चापलूसियां हो रही है, लेकिन कब तक, जब तक माल है, और माल इतना, मालदार के लिए माल इतना बेवफा है कि कब्र में जाता है कोई मालदार अपने साथ माल नहीं लेकर जाता, वो अपनी कोठियां अपनी जमीनें अपना बैंक बैलेंस अपने डॉलर अपने बैंक अकाउंट चाहे वो पूरी दुनिया में फैले हो, उसकी प्राडो गाड़ियां हो उसकी जीपें हो, लेकिन मेरे दोस्तों कोई एक मिसाल ऐसी नहीं है कि मालदार अपने साथ माल लेकर गया हो। वही 1000 मुरब्बा गज या कितनी बड़ी कोठी और बंगला और जमीनें हो, लेकिन कितनी जमीन मिलती है भाई, वही 2 गज की जमीन, ये माल बेवफा है। इसलिए माल इस काबिल नहीं है कि इसको महबूब बना जाए, क्यों नाकिस है ये। और उसी तरह से मोहब्बत की जाती है हुस्न और जमाल की वजह से, हुस्न और जमाल की वजह से कि वाह लड़की का क्या हुस्न है, इस लड़के का क्या हुस्न है। लेकिन मेरे शेख ने फरमाया कि वही लड़का जो 16 बरस का गुड्डा है, 16 बरस का गुड्डा, और जब बन जाएगा 7 बरस का बुड्ढा, अब उसके मोबाइल में कोई बैलेंस डालेगा, अब उसको नया मोबाइल लेकर देगा, अब उसको कोई दूध खिलाएगा, खुबानी भी नहीं देगा अब उसको, क्यों जनाब, अब क्या आलम है, हुस्न बदल गया। ईद के जमाने में कपड़े बैंक बैलेंस और क्या क्या मिल रहा है, वही लड़की हो या लड़का हो, लेकिन जब वही लड़की नानी दादी बन गई या वो लड़का नाना दादा बन गया, कमर, मेरे मुर्शिद का शेर है, कमर झुके मिसले कमानी हुई, कोई नाना हुआ कोई नानी हुई, कमर झुके मिसले कमानी हुई, कोई नाना हुआ कोई नानी हुई, और उनके बालों पे गालिब सफेदी हुई, कोई दादा हुआ कोई दादी हुई। अब आंखों पर 12.5 नंबर का चश्मा लग गया, चेहरे पर झुर्रियां पड़ गई, वो दादा और नाना और दादी और नानी अपने दांत निकालकर उस पर टूथब्रश कर रही है, और गर्दन में भी झटका, हाथों में राशा, चेहरे पर झुर्रियां, हाथों पर झुर्रिया, कमर भी झुक गई। अब बताइए, अब उसको कोई पूछेगा, अब उसको कोई नया जोड़ा या उसको हदिया, वही कोई गिफ्ट कोई तोहफा, ईद का केक भी नहीं देगा उसे, और मुफ्त की खुबानी भी नहीं देगा। ये आलम है मेरे दोस्तों, अल्लाह अल्लाह अल्लाह, कि अरे ये क्या, ख्वाजा साहब रहमतुल्लाह अलैह फरमाते हैं, अरे ये क्या जुल्म कर रहा है कि मरने वालों पे मर रहा है, جو دم حسینوں کا بھر رہا ہے بلند ذوق نظر نہیں ہے. بڑا گندا ذوق ہے اس ظالم کا جو اللہ کو چھوڑ کر اس فانی حسن پر اپنی زندگی کو قربان کر رہا ہے. ذرا دیکھیں تو کتنا ہی حسین ہو, کتنا ہی حسن میں آلہ ہو, ایک دن نانا دادا بنے گا کہ نہیں بنے گا؟ اس وقت نانا دادے کو کون پوچھے گا؟ محرومی تو فرماتے ہیں اس وقت تم کیا پوچھو گے, شیطان بھی اس کی خیریت نہیں پوچھتا. کیسے فرماتے ہیں, چوبا بدنامی برایا دریشے ہوں. اسی بدنامی کی حالت میں اس لڑکے کی داڑھی نکل آئی جس کو ہر آدمی آئے گئے آؤ بادشاہ آؤ, حسن کے بادشاہ ہنس کے بولا کرو, بلایا کرو, آپ کا گھر ہے آیا جایا کرو. جس کو مرنڈا پلا رہے ہیں, انڈا کھلا رہے ہیں دیسی انڈا, اور جس کو دیسی کی گفٹ میں دیا جا رہا ہے, اور وہی کیا عالم ہوا؟ فرماتے اسی کی داڑھی مونچھ نکل آئی, سینے پر بال, کمر پر بال, اب کیا عالم ہوا؟ چوبا بدنامی برایت ریشے ہوں, دیو را ننگ آیت استفتیشے ہوں. فرماتے تم کیا پوچھو گے, اب شیطان بھی خرید نہیں پوچھتا. یہ عالم ہے. میرے مرشد فرماتے کتنا گندا ذوق ہے اس شخص کا جو اللہ تعالیٰ جس کا حسن غیر فانی ہے اس کو چھوڑ کر اس فانی حسن پر مر رہا ہے. کیوں جناب؟ نقشہ بدل گیا, حسن کی حکومت کا تختہ الٹ جاتا ہے. اس نے فرمایا کوئی حسین لڑکا یا کوئی حسین لڑکی اس قابل نہیں ہے کہ اس کو اپنا محبوب بنایا جائے. اور پھر گندی ہوا تو اس میں بھی موجود ہے. دس دن نہ نہائے, ٹوتھ پیسٹ نہ کرے, کیسی منہ میں بدبو ہو, دس دن نہ نہائے کیسا پسینہ نکلے, پھر گندی ہوا, پیشاب پکانے کی گندگیاں, پھر بڑھاپا, پھر قبر, مرنے والوں پر مرنا. میرے مرشد فرماتے ہیں کسی خاکی پہ مت کر خاک, اپنی زندگانی کو جوانی کر فدا اس پر کہ جس نے دی جوانی کو. اور حضرت نے ایک بات اور فرمائی, فرمایا کہ بات یہ ہے کہ مان لو تم بڑے شوق سے اس کو دیکھ رہے ہو, اس کی گلی کے چکر لگا رہے ہو, اس کو موبائل نئے نئے دلا رہے ہو, موبائل میں بیلنس ڈال کے دے رہے ہو, تحفے دے رہے ہو, لیکن جب وہی لڑکا لڑکی بڈھے ہو جاتے ہیں تو اب تو ہندو کافر یہودی بھی اس کو نہیں پوچھتا. بتائیے جناب, بڈھی اور بڈھے کو ہندو کافر پوچھتا ہے؟ فرمایا کہ ہندو کافر نے جو کام کیا مسلمان نے بھی وہی کام کیا, تو مسلمان اور کافر میں کیا فرق رہا؟ فرمایا مسلمان کا امتیاز یہ ہے, اس کی اللہ تعالیٰ کی محبت کا تقاضا یہ ہے کہ اس پر بھی عشق کا شباب ہو, حسن پر بھی شباب ہو, اور حسن مفت میں بھی مل رہا ہو. جناب گناہ مفت میں بھی مل رہا ہو, لیکن وہ کیا کہے, انی اخاف اللہ, میں اللہ سے ڈرتا ہوں, میں ہرگز یہ گناہ کا کام نہیں کروں گا. فرمایا کہ یہ وہ شخص ہے, رجل طلبته امرأة ذات منصب وصفات, بخاری شریف کی حدیث ہے کہ وہ مرد جس کو اعلیٰ خاندان والی اور خوبصورت عورت اشارہ کرے کہ آجا سینے نال لگ جا ٹھا کر کے, آجا مجھے استعمال کر لے, ایکسکیوز می, یوز می, تو وہ کیا کہتا ہے, نظر بچا کر کہتا ہے, انی اخاف اللہ, میں اللہ سے ڈرتا ہوں, تیرا حسن تیرے شوہر کو مبارک ہو, لیکن میں حسن کو استعمال نہیں کروں گا. اس شخص کو قیامت کے دن عرش کا سایہ ملے گا. ہو گیا نا جناب؟ اب رہی بات, لہذا جتنی دنیا کی چیزیں سب فانی ہیں, حسن فانی, جمال فانی, کمال فانی, ہے صحیح نا؟ اب صرف ایک ذات ہے میرے دوستو جس کا حسن, جس کا جمال, جس کا کمال غیر فانی ہے. اب آپ لوگ کہتے ہیں نا, پوچھیں اب آپ سے, ہم پوچھیں گے کچا سومی, تو آپ کیا کہیں گے؟ جام. اب جام پر ایک شعر سنیے, جام پر شعر سنا دو نا اپنے مرشد کا. اب وہ شعر سنیے اور اس کا مزہ لیجئے اور یاد کر لیجئے میرے مرشد کا کیا شعر ہے. اب وہ شعر سنیے, اللہ اللہ کیسا پیارا نام ہے, اللہ اللہ کیسا پیارا نام ہے, عاشقوں کا مینا اور جام ہے, عاشقوں کا مینا اور جام ہے, اللہ اللہ کیسا پیارا نام ہے, اللہ اللہ کیسا پیارا نام ہے, عاشقوں کا مینا اور جام ہے, عاشقوں کا مینا اور جام ہے. اب جام کا مزہ آئے گا نہیں؟ میرے دوستو میرے مرشد نے فرمایا کہ دیکھو کائنات میں جتنی لذتیں ہیں, جتنے مزے ہیں, جو حسن ہے, جو جمال ہے, وہ جو کمال ہے, وہ سب اللہ تعالیٰ نے اپنی صفت سے پیدا فرمایا. ایسا ہی ہے نا, اللہ تعالیٰ کی صفت ہے یہ سب. چاہے پہاڑوں میں حسن بکھرا ہو, حسینوں کو حسن دیا ہو, دریا کی روانی میں حسن رکھا ہو, شامی کباب بریانی میں لذت رکھی ہو, مرغی میں مزہ ہو, خوبانی اور توت میں مزہ ہو، دیسی گھی کی لذت ہو، جوانی اور شباب ہو اور مال ہو، یہ سب کی سب کس صفت کس کی، یہ تخلیقی صفت کس کی ہے؟ اللہ تعالیٰ کی. اور اللہ تعالیٰ کی جو صفت ہے اللہ تعالیٰ سے جدا نہیں ہے، اللہ تعالیٰ سے جدا نہیں ہے. جہاں اللہ تعالیٰ ہوتے ہیں وہاں اللہ تعالیٰ کی صفت بھی ہوتی ہے. اور اللہ تعالیٰ کے لذا فرمائے کہ اللہ تعالیٰ جب مومن بندہ زمین پر اللہ کا نام لیتا ہے، تو چونکہ یہ اللہ اس کا ذاتی نام ہے، تو اللہ کا نام جب لیتا ہے بندہ تو اللہ تعالیٰ کی ذات سے اس کی صفات جدا اور علیحدہ نہیں ہے، منفق نہیں ہے، ملی ہوئی ہیں. لہذا جب بندہ اللہ کا نام لیتا ہے تو سارے عالم کی لذتوں کا حاصل اور نچوڑ اور کیا کہتے ہیں کنکلوژن اور نچوڑ خلاصہ ایک اللہ کے نام میں اس کو مل جاتا ہے. اس لیے میرے شیخ فرماتے ہیں، ارے یارو جو خالق ہو شکر کا، ارے یارو جو خالق ہو شکر کا، جمال شمس کا، نور قمر کا، نہ لذت پوچھ پھر ذکر خدا کی، نہ لذت پوچھ پھر ذکر خدا کی، حلاوت نام پاک کبریا کی. وہ شاہ دو جہاں جس دل میں آئے، وہ شاہ دو جہاں جس دل میں آئے، مزے دونوں جہاں سے بڑھ کے پائے. وہ شاہد ہو جہاں جس دل میں آئے، وہ شاہد ہو جہاں جس دل میں آئے، مزے دونوں جہاں سے بڑھ کے پائے. میرے دوستو، میرے شیخ نے قسم کھا کر فرمایا دنیا کی لذت تو کیا، اللہ تعالیٰ کے عاشق جو ہے جنت کی لذت سے بھی بڑھ کر مزہ پاتے ہیں. کیوں؟ کیونکہ اللہ تعالیٰ خالق جنت بھی ہے. لہذا اللہ تعالیٰ کے عاشقوں کو جنت کا بھی مزہ ملتا ہے اور دنیا کا بھی مزہ ملتا ہے. لہذا اس لیے کیا فرمائے، وہ شاہد ہو جہاں جس دل میں آئے، مزے دونوں جہاں سے بڑھ کے آئے. مگر یہ دولت ملتی ہے کہاں سے؟ اب سوال یہ پیدا ہوتا ہے، اللہ تعالیٰ کی محبت کا وہ مقام ہم کیسے حاصل کریں جس کو اللہ تعالیٰ نے خود قرآن پاک میں فرمایا، جملہ خبریہ کے ساتھ انفارمیشن دی ہے، حکم نہیں دیا، خبریہ جملہ ہے. کیا؟ والذین آمنوا اشد حبا للہ، کہ جو ہمارے عاشقین ہیں، ایمان والے ہیں، ہمارے دل کی میں ان کی محبت شدید نہیں ہوتی بلکہ اشد ہوتی ہے. شدید اور اشد کے کیا فرق ہے؟ ایک آدمی کو، چلو حدیث شریف سے اس کی مثال سمجھ لیجئے، ہماری ماں حضرت عائشہ رضی اللہ تعالی عنہا، ہم سب کی ماں ہے، وہ پر اللہ تعالیٰ کروڑوں رحمت نازل فرمائے، فقیہ تھی، محدثہ، اور علم کا ایک خزانہ امت کو عطا فرمایا انہوں نے، بہت احسان ہے ان کا ہم پر، اس ہماری ماں کا. حضرت عائشہ رضی اللہ تعالیٰ فرماتی ہیں کہ کنا نحدثہ، ہم جناب رسول اللہ صلی اللہ علیہ وسلم سے بات کرتے تھے، وہ کانا یحدثنا، اور وہ ہم سے گفتگو فرماتے تھے. لیکن وإذا سمع الأذان، جس وقت اذان کی آواز آتی تھی تو کأنہ لم یعرفنا، یہ عالم ہو جاتا تھا کہ گویا جیسے ہمیں پہچانتے بھی نہیں ہیں، یہ عالم ہو جاتا تھا. تو دیکھیے کتنی محبت کا، شدید محبت کہ عالم کیا کہ گفتگو فرما رہے ہیں، خود فرماتے تھے کلمینی یا حمیرا، اے حمیرا مجھ سے باتیں کرو. میرے مرشد نے فرمایا یہ وہ باتیں نہیں ہیں جو ہم میاں بیوی والی باتیں ہیں، فرمایا یہ وہ باتیں ہوتی تھی کیونکہ نبی صلی اللہ علیہ وسلم رات کو پانچ پانچ کئی کئی پارے تلاوت فرماتے تھے، یہاں تک کہ آپ کے پاؤں مبارک میں ورم بھی ہو جاتا تھا. تو اتنی گفتگو کلام فرما، آپ چونکہ تہجد پڑھ کے اور قرآن پاک کی تلاوت کر کے آپ کی روح عرش اعظم پر اللہ تعالیٰ کی ذات کے ساتھ مشغول ہوتی تھی، تو آپ حضرت عائشہ رضی اللہ تعالیٰ عنہا سے گفتگو فرما کر اپنی روح مبارک کے جہاز کو مدینہ شریف کے ایئرپورٹ پر اتارتے تھے. کیوں؟ تاکہ فجر کی نماز میں امت کو سبق، امت کو مسائل سکھانا اور دین سکھانا اور آپ کو اسلام کی روشنی سے منور فرمانا اور فجر کی نماز کے امامت کے فائد انجام دینے کے لیے اپنی روح مبارک کے جہاز کو تدریجن آہستہ آہستہ وہ مدینہ شریف کے ایئرپورٹ پر اتارتے تھے. دادا یہ نہ سمجھے کہ وہ ہماری میاں بیوی والی گفتگو تھی. جیسے ایک لڑکی نے پوچھا نا، ایک لڑکی نے اپنی سہیلی سے پوچھا، ارے بہن یہ مرد لوگ آپس میں کیا باتیں کرتے ہیں، یہ لڑکے اور مرد آپس میں کیا باتیں کرتے ہیں؟ اس نے کہا وہی جو ہم اور تم کرتے. تو اس نے کہا اللہ توبہ 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 توبہ، اتنی گندی باتیں کرتے. تو میرے پیارے دوستوں، شدید محبت ہے. شدید محبت کیا ہے؟ کہ آپ دکان پر بیٹھنا مرغوب ہے ہمارے لیے، और ग्राहक भी मौजूद है, लेकिन अजान की आवाज आई। अब शदीद और अशद का मुकाबला होगा कि अल्लाह ताला की मोहब्बत अशद है या कारोबार की मोहब्बत अशद है, या फजर की नमाज 4:15 बजे हो रही है, रात को देर से सोए, सुबह उठा नहीं जा रहा, मुश्किल लगता है, या सख्त शदीद सर्दी है, खूब सर्दी हो रही है, बर्फबारी हो रही है, कंबल से निकला नहीं जाता, हीटर से बाहर आया नहीं जाता। अब मेरे प्यारे दोस्तों, उस वक्त मुकाबला है कि हमारे दिल में हमारी जान की, हमारे कारोबार, बीवी बच्चों की मोहब्बत ज्यादा है या अल्लाह ताला की मोहब्बत ज्यादा है। वो कैसे कि बिस्तर से बाहर निकले, वुजू किया, मान लो गर्म पानी भी नहीं है, ठंडा पानी है, वुजू भी कर रहा है, वुजू करके जमात से मस्जिद में नमाज पढ़ रहा है, और कारोबार में ग्राहक है और अच्छा वाला ग्राहक बैठा है, अजान की आवाज आई, कहा भाई साहब अब मैं मस्जिद जाऊंगा, कह रहे भाई मैं चला जाऊंगा मुझे जल्दी है, कहा ठीक है, लेकिन मेरे मुनादी ने अल्लाह ताला के मुझे पुकारा है, दादा मुझे भी जल्दी है, मैं भी वहां जाऊंगा, आपकी मर्जी है, बराबर वाली दुकान मौजूद है, आप वहां से सौदा ले लीजिए। ये इम्तिहान का मौका है ना, मुश्किल तो है लेकिन मेरे दोस्तों अल्लाह ताला के आशिकों को यही तो फरमाया, वल्लदीन आमनु अशद्दु हुब्बल लिल्लाह, के ईमान वालों के दिल में अब पता चलेगा कि हमारे गाल की मोहब्बत ज्यादा है या नबी सल्लल्लाहु अलैहि वसल्लम की सूरत की मोहब्बत ज्यादा है हमारे दिल में, अब पता चलेगा ना दादा। अब रही बात इस मकाम को हासिल करने का तरीका क्या है कि साहब ये मकाम तो मुझे हासिल नहीं है, अब मैं ये मकाम कैसे हासिल करूं, कुर्बान जाइए जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर करोड़ों दुरूद सलामो, आपकी जात आली पर कितना एहसान फरमाया कि ये दुआ सिखा दी हमको कि तुम ये मकाम खुद हासिल नहीं कर सकते, जब तक अल्लाह ताला खुद ना अता फरमाए तुम दुआ मांगो, अल्लाहुम्मा इन्नी अस्अलुका हुब्बका, ए अल्लाह मैं आपसे आपकी उस मोहब्बत का सवाल करता हूँ जो आपने फरमाई, वल्लदीन आमनु अशद्दु हुब्बल लिल्लाह। आगे ना देखिए, اللهم اني اسالك حبك, يا الله میں آپ سے آپ کی محبت کا سوال کرتا ہوں۔ اب وہی محبت آ گئی, کون سی؟ جس کو اللہ تعالیٰ نے فرمایا شدید نہیں اشد محبت۔ یعنی شدید اور اشد کا فرق کیا ہے کہ اگر دنیا کی محبت, بیوی کی محبت شدید بھی جائز ہے, یہ بھی یاد رکھیے گا, بیوی کی محبت, اولاد کی محبت, کاروبار کی محبت شدید بھی جائز ہے, لیکن شرط یہ ہے اللہ تعالیٰ کی محبت اشد ہو, اس میں تفضیل کے ساتھ ہو۔ یعنی اگر 50 ڈگری دنیا, کاروبار, بیوی بچوں کی محبت ہے تو کیا 51 ڈگری اللہ تعالیٰ کی محبت ہو جائے, بس یہ کافی ہے۔ جیسے اپنی جان کی محبت ہے, گناہ سے بچنا مشکل ہوتا ہے کہ اگر میں نظر بچاؤں گا مجھے بہت تکلیف ہوگی, چھوڑو میں یہ کام نہیں کرتا۔ نہیں میرے دوستوں, عاشق یہ ہے جو اپنے دل کو توڑ دے لیکن اللہ تعالیٰ کے قانون کو نہ توڑے, یہ ہے والذین آمنوا اشد حبا للہ۔ تو آپ صلی اللہ علیہ وسلم نے دعا سکھا دی, یہ مانگو۔ امتیاز سو رہے کیا؟ امتیاز تم سے پوچھ رہا ہوں, تم تو نہیں سو رہے نا, ہے نا, کمال ہے, میں تو دور سے جگانے کے لیے آیا ہوں۔ تو میرے پیارے دوستو, میں آج اللہ تعالیٰ کی, اے اللہ میں آپ سے آپ کی محبت کا سوال کرتا ہوں, اور وحب من يحبك, اور ان لوگوں کی محبت مانگتا ہوں جو آپ سے محبت کرتے ہیں۔ اللہ والوں کی محبت, اہل محبت کی محبت مانگی جا رہی ہے, یہ ہے اللہ والے۔ لیکن سچے اللہ والے کی نشانی کیا ہے؟ کیونکہ کتنے لوگ ہیں دنیا میں اللہ والا ہونے کا دعویٰ کریں گے؟ ایسے لوگ ہیں جو دنیا میں اللہ والا ہونے کا دعویٰ کریں گے کہ ہم بھی پہنچے ہوئے ہیں بڑے۔ تو میرے پیارے دوستو, پہنچا ہوا ہونا کی علامت یہی ہے کہ شریعت و سنت پر عمل کرنے والا ہو, اور کسی اللہ والے کا تربیت یافتہ بھی ہو, خود نہ بڑھ جائے وہ۔ کیونکہ ایسے بھی لوگ ملیں گے, داڑھی مونچھ کچھ نہیں, نماز وماز کچھ نہیں, او جی ہم بڑے پہنچے ہوئے۔ بے شک جناب آپ پہنچے ہوئے ہیں, اللہ تک نہیں, رحمان تک نہیں, شیطان تک۔ کتنے جعلی پیر ملیں گے, ایسے پیر بھی ملیں گے اتنی موٹی موٹی توند۔ اس سے پوچھا تیری موٹی توند کیوں ہے؟ اس نے کہا ارے بیوقوف, تو سمجھتا نہیں ہے, نفس کتے کو مار دیا, لاش پھول گئی اس لیے پیٹ موٹا ہو گیا۔ تبھی لوگ ہیں۔ انہی کے لیے میرے مرشد نے فرمایا, میرے شیخ نے فرمایا, کیا فرمایا کہ بنا کے مدفن تیرے بدن میں جو بہت سے مرغے سو گئے ہیں۔ مدفن قبر, دفن کرنے کی جگہ کو کہتے ہیں, قبرستان مراد ہے۔ بنا کے مدفن تیرے بدن میں جو بہت سے مرغے سو گئے ہیں, انہی کے دم سے یہ تیرے اعضا بھی موٹے موٹے سے ہو گئے ہیں۔ کہ نہ نماز, نہ روزہ, نہ داڑھی, और शलवार भी टखने नीचे, नमाज ही नहीं पढ़े कि हम मदीना शरीफ में मक्का शरीफ में नमाज पढ़ते हैं। कमाल है, नमाज मक्के शरीफ मदीना शरीफ में पढ़ते हैं और रोटी पाकिस्तान की खाते हैं। ऐसों की रोटी बंद कर देनी चाहिए कि जी आप नमाज नहीं पढ़ते ना, रोटी भी वहीं खाएं। क्यों, कहां की? आप वहां की मुबारक खजूरें खाएं मदीना शरीफ की, और जमजम का पानी अल्लाह अकबर कितना वहीं की खाओ, फिर देखो तीसरे दिन सफे अव्वल में खड़ा होगा, कहेगा भाई रोटी दे दो अब मुझे। तो ऐसे चक्करबाजों से अल्लाह बचाए। लेकिन मेरे दोस्तों एक बात याद रखिएगा, देखिए हम लोग कभी कोई सरकारी काम करवाते हैं उसके लिए कभी किसी एजेंट को पकड़ते हैं कि भाई एजेंट से कहते हैं तुम काम करो, वो एजेंट हमें कभी धोखा देता है कि नहीं देता? होता है ना ऐसा, एजेंट धोखा दे दे अगर, कभी उमरे पे जाना होता है, ऐसे भी होता है धोखा हो जाता है, कभी जी दुबई जाना है या कतर सऊदी अरब जाना है, एजेंटों को दिया, एजेंट जो है वो पैसा लेके भाग जाते, शादी के लिए पैसा दिया वो लेकर भाग गया। लेकिन उसकी वजह से हम वो काम छोड़ते हैं क्या? जैसे शादी, किसी को पैसा दिया उसने धोखा दिया भाग गया पैसा लेकर, तो क्या शादी करना छोड़ देते हैं? तो मेरे दोस्तों ये क्या बात है, अगर दो नंबर मुल्ला मिल गया, दो नंबर पीर मिल गया, दो नंबर तबलीगी मिल गया, दीन के किसी काम करने वाला अगर दो नंबर मिल गया, तो उसकी वजह से दूसरे तमाम सच्चे अल्लाह वालों को, सच्चे उलमा को, सच्चे दीन के काम करने वालों पर एतराजात करना ये दुरुस्त नहीं है। भाई डॉक्टर भी तो दो नंबर होता है, डॉक्टर इंजीनियर अफसर कितने दो नंबर होते हैं? तो ये तो नहीं कहता ना जी सारे ही दो नंबर है, बल्कि फोटो स्टेट हमेशा ओरिजिनल से बनती है। लिहाजा फोटो स्टेट का होना इस बात पर दलील है कि ओरिजिनल मौजूद है। लिहाजा दो नंबर मुल्ला का मौजूदगी दलील है असली मुल्ला मौजूद है, वरना असली मुल्ला ना होगा तो फोटो स्टेट बन सकती है जनाब? इसलिए मेरे प्यारे दोस्तों, अगर सच है वाकई जाली मुल्ला भी होते हैं, इनकार नहीं है इससे, जाली पीर भी मिलेंगे, दीन के शोबों में काम करने वाले दो नंबर आपको मिलेंगे, ऐसे भी होंगे जो आपसे चंदा वसूल करके अपने मतलब के लिए ले जाएंगे, ऐसे भी होंगे। लेकिन ये क्या बात है, अगर किसी ने धोखा दे दिया, चंदा गलत वसूल करके ले गया, तो इसका मतलब ये है कि सभी का चंदा बंद कर दे क्या, सभी को धोखा दे दे? क्यों भाई बताइए, सब तो धोखेबाज नहीं होते ना, दो नंबर तो हर फील्ड में होते हैं, कौन सी फील्ड है जिसमें दो नंबर नहीं होते? लिहाजा सच्चे अल्लाह वाले रूए जमीन पर मौजूद रहते हैं, सच्चे उलमाए रब्बानी जीन मौजूद रहते हैं हर दीन के शोबे में, सच्चे काम करने वाले मुखलिसीन हमेशा मौजूद रहते हैं, उनकी वजह से इंकार करना ये दुरुस्त नहीं है। लिहाजा हुब्बा मैं युहिब्बू का, उन लोगों की मोहब्बत मांगे जो अल्लाह से मोहब्बत करते हैं। क्या मतलब? वो सच्चे अल्लाह वाले जो किसी अल्लाह वाले की सोहबत में रहे हों, ये भी जरूरी है, सोहबत याफ्ता भी हो, खुद रो पैदा ना हो। देखिए आपके यहां गंदुम बोई जाती है, लेकिन कभी ऐसा हुआ कि गंदुम खुद ब खुद निकला? ऐसा होता है जनाब, बागबान किसान होता है, वो हल चलाता है, उस जमीन को बराबर करता है, उसमें बीज डालता है, खाद डालता है, उसमें जरासीम कुछ दवाएं डालता है, स्प्रे वगैरह करता है, मौसम से हिफाजत के अहतमाम करता है, फिर आयत और दुआएं भी मांगता है, कभी बारिश मांगता है, कभी फिर कभी दुआ करता है अल्लाह बारिश ना हो, फसल कटने का जमाना करीब आया, अब दुआ कर रहा है अल्लाह बारिश ना हो, ऐसा भी होता ना। तो मेरे प्यारे दोस्तों, जिस तरह से हम अपने गंदुम की खेत पर किसान को मुकर्रर करते हैं, उसी तरह से अपने दिल की खेती पर किसी अल्लाह वाले को मुकर्रर करें। इन्हीं को सच्चे अल्लाह वाले, मुर्शिदीन कामिल और सच्चे पीर कहा जाता है। तभी हमारे दिल के अंदर अल्लाह ताला की मोहब्बत की खेती लगाएंगे। हाँ, चक्करबाग पेटू भी मिलेंगे जिनका मशगला यही होगा, बगल में तू अगर मुर्गी न लाया बराबर है कि तू आया ना आया, ऐसे भी मिलेंगे कि बगल में तू अगर मुर्गी न लाया बराबर है कि तू आया ना आया, मुर्गी नहीं है चल निकल यहां से। इसलिए मेरे प्यारे दोस्तों, सच्चे उनकी मोहब्बत सरवरे आलम सल्लल्लाहु अलैहि वसल्लम मांग रहे, तो हम कैसे इनकार करें? उनकी मोहब्बत का नतीजा ये होता है कि अल्लाह ताला की मोहब्बत पैदा होती है, क्योंकि बंदा जो है अल्लाह ताला को देखता नहीं है। अल्लाह ताला ऐसे आशिकों की सोहबत में रहे जो अल्लाह ताला की मोहब्बत पर, जिनका जीना मरना है, तो उनकी सोहबत से अल्लाह ताला की मोहब्बत मुंतकिल होती है। मेरे दोस्तों, जिस तरह से जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के सीने मुबारक से वो मोहब्बत सहाबा के सीनों में, सहाबा से ताबईन, तबे ताबईन, और ये सीनों से मुंतकिल होती चली जा रही है। मेरे दोस्तों, इस जमाने में किसी अच्छे अल्लाह वाले से अपना दामन, अपना ताल्लुक कायम कर ले, तो उसके दिल से अल्लाह ताला की मोहब्बत हमारे दिल में मुंतकिल हो जाएगी। اور اس کی علامت یہ ہے کہ اس کی مجلس میں بیٹھے تو آخرت کی یاد ہے، دنیا کی محبت میں کمی اور آخرت کی محبت میں اضافہ ہو، اور دین کا ذوق اور شوق پیدا ہو میرے دوستو، اور متبع سنت بھی ہو وہ، اور کسی اللہ والے کے پاس بیٹھا ہو، رہا ہو اس کے ساتھ، یہ علامتیں ہیں. اور آگے کیا فرمایا؟ ولا عمل الذي يبلغني حبك، اور ان اعمال کی محبت دے دیجئے کہ جن پر عمل کر کے آپ کی محبت کو پالوں. پتا چلا جناب، جب شادی کرتا ہے تو کوئی آدمی صرف شادی نہیں کرتا کہ جی نکاح نامہ پڑھوا دیا، نکاح پڑھوا دیا، بلکہ نکاح پڑھوانے کے ساتھ ساتھ بہت کچھ کرنا پڑتا ہے. مثلا مہر بھی دینا پڑتا ہے، اس لیے اس کا نام ہی رکھا مہر، مہر مانے محبت. اور نکاح خان کی فیس بھی دینی پڑتی ہے، اور روٹی کپڑا مکان، جوڑے کا کپڑا، جوڑے کے پیسے، اور پتہ نہیں کیا سونا اور کیا کچھ بنانا پڑتا ہے. کیوں بھائی صاحب، کوئی مفت میں دیتا ہے؟ تو پتہ چلا لیلا کی محبت میں تو اعمال محبت سمجھ میں آ رہے کہ نہیں آ رہے؟ تو کیا مولا کی محبت میں کچھ اعمال کی ضرورت نہیں ہے؟ بس وہ جو اعمال ہیں یہی شریعت نے بتایا، نماز کے وقت ہو جائے مسجد میں نماز پڑھو، اپنی چہرے کو نبی صلی اللہ علیہ وسلم کی چہرے کے مطابق بناؤ، اپنی شلوار ٹخنوں سے اوپر رکھو، یہ مردوں کے لیے حکم ہے، چلنے کی حالت میں اور کھڑے ہونے کی حالت میں. آج عجیب عالم یہ ہے، مرد شلوار ٹخنوں سے نیچے کر رہے ہیں اور عورتیں اوپر کر رہی ہیں. جن کو ٹخنے چھپانے کا حکم ہے وہ ٹخنے کھول کر پنڈلیاں کھول کھول کے چل رہی ہیں، اور مردوں کی پنڈ لے کر بھاگ رہی ہیں. کہاں تک؟ پنڈی تک. کتنا دور تک فاصلہ ہے، وہاں تک بھاگی چلی جا رہی ہے، اور مرد بھی اس کو دیکھ دیکھ کر لعنت حاصل کر رہا ہے. جن کا حکم ہے چھپانے کا وہ ٹخنے کھول رہی ہیں، اور جن کا حکم ہے وہ ٹخنے کھلے رکھے وہ ٹخنے چھپا رہے ہیں. اس لیے میرے پیارے دوستو، اعمال محبت، قرآن پاک، ذکر اللہ، رمضان شریف آئے، روزہ رکھنا، سال پورا ہو گیا اپنے مال پر زکات دے، صدقات خیرات کرے، مال آیا اللہ تعالی نے، عمرے پر جا رہا ہے، حج کرنے کے لیے جا رہا ہے، دین کے کاموں پر، غریبوں پر، بیواؤں پر، مسجدوں پر مال خرچ کر رہا ہے، مدارس پر، اور اپنے رشتہ داروں کی کوئی ضرورت ہے اس پر مال خرچ کر رہا ہے، ماں باپ کے ساتھ حسن سلوک کر رہا ہے، ان کی فرما برداری، ان کی خدمت کر رہا ہے، اور بیوی کے ساتھ شفقت کا معاملہ کہ بیویوں کی پٹائی کرنا یہ بڑی بے غیرتی کی بات ہے جناب، ہو گیا نا جناب. تو یہ اعمال محبت، اس کی محبت بھی مانگی. تو میں اور میرے مرشد نے فرمایا، بس آخری بات سنا کے ختم کرتا ہوں، فرمایا کہ دیکھو سرور عالم صلی اللہ علیہ وسلم نے تین محبت مانگی، اللہ تعالی کی محبت، اللہ والوں کی محبت، اور نیک اعمال کی محبت. تین محبتیں مانگی نا. علامہ سید سلیمان ندوی رحمتہ اللہ علیہ فرماتے ہیں کہ سرور عالم صلی اللہ علیہ وسلم نے اللہ والوں کی محبت کو درمیان میں رکھا. اس کا کیا راز ہے؟ فرماتے ہیں اس کا راز یہ ہے کہ جس کو اللہ والوں کی محبت مل جائے گی، اس کو اللہ تعالی کی محبت بھی مل جائے گی، اور نیک اعمال کی محبت بھی مل جائے گی. پھر میرے مرشد نے یہ شعر پڑھا، میری زندگی کا حاصل، میری زی اس کا سہارا، تیرے عاشقوں میں جینا، تیرے عاشقوں میں مرنا، مجھے کچھ خبر نہیں تھی تیرا درد کیا ہے یارب، تیرے عاشقوں سے سیکھا تیرے سنگ در پہ مرنا، کسی اہل دل کی صحبت جو ملی کسی کو اختر، اسے آ گیا ہے جینا، اسے آ گیا ہے مرنا. واخر دعوانا ان الحمدللہ رب العالمین. دعا کریں. الحمد لله رب العالمين، اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وصحبه وبارك وسلم. يا الله ہم سب کو اپنی محبت عطا فرما دیجئے، يا الله ہمارے دلوں کو اپنی محبت کے لیے خاص فرما دیجئے، يا الله غیر اللہ کی محبت سے ہمارے قلوب کو پاک فرما دیجئے، يا الله اپنی محبت کاملہ ہماری جانوں کو نصیب فرما، يا الله اپنے پیارے محبوب صلی اللہ تعالی وسلم کی محبت کاملہ عطا فرما، آپ کی ایک ایک سنت پر عمل کی توفیق عطا فرما، علماء ربانی ان کی محبت عطا فرما، اللہ والوں کی محبت عطا فرما، نیک لوگوں کی محبت عطا فرما، یا اللہ نیک اعمال کی محبت عطا فرما، اور گناہوں سے یا اللہ ہم سب کو شدید نفرت عطا فرما، ہمارے گناہوں کو معاف فرما، ہمارے ظاہری باطنی گناہوں کو معاف فرما، ہمارے چھوٹے بڑے گناہوں کو معاف فرما. اے کریم مالک، ہماری گناہ کی عادت کو اپنی فرما برداری کی عادت سے تبدیل فرما، ہماری جانوں کو اپنی ایسی محبت، ایسا ایمان و یقین عطا فرما کہ ہر لمحہ ہر سانس آپ کو خوش رکھیں، اور ایک لمحہ ایک سانس بھی آپ کو ناراض کر کے حرام لذت کو درآمد نہ کرے. اے اللہ ہمارے کاموں کو آسان فرما، ہماری ضروریات کو پورا فرما، بیماروں کو شفا عطا فرما، ہم سب کو صحت جسمانی عطا فرما، صحت روحانی عطا فرما. یا اللہ اہل مصیبت کو اہل عافیت بنا، اہل مقروض کے قرضوں کو ادا فرما، ہم سب کو رزق حلال عافیت اور فراوانی کے ساتھ عطا فرما، بے روزگار کو حلال روزگار عطا فرما، بے اولاد کو نیک صالح اولاد عطا فرما، جو اپنی بیٹیوں کے رشتوں کے لیے پریشان ہیں ان کو نیک صالح رشتے عطا فرما، جو لڑکے شادی کرنا چاہتے ہیں ان کو نیک صالح بیوی عطا فرما. یا اللہ ہمارے ذمے جن کے حقوق ہیں ان حقوق کو ادا کرنے کی توفیق عطا فرما، اور جو ہمارے حقوق دوسروں کے ذمے ہیں یا اللہ ان کو توفیق عطا فرما کہ ہماری جانی مالی حقوق ادا کر دیں. اے اللہ اے کریم مالک اپنے کرم سے سلامتی ایمان سلامتی ادا کے ساتھ دنیا میں رکھیے، اور سلامتی ایمان سلامتی ادا کے ساتھ دنیا سے لے جائیے، اور ہماری اس مجلس کو قبول فرما دیجئے، اپنی محبت کا ذریعہ بنا دیجئے اے کریم مالک. اور یا اللہ جو کمی کوتا ہی ہے کہ بے شک ہم آپ کی محبت کا اور آپ کی عظمت کا حق ادا نہیں کر سکتے، اے اللہ ہمارے اس قصور کو معاف فرما دیجئے، ہم سب کو اللہ والا بنا دیجئے. ان دعاؤں کو ہمارے حق میں قبول فرما، ہمارے گھر والوں کے حق میں قبول فرما، رشتے دار دوست احباب متعلقین کے حق میں قبول فرما، اور سارے عالم کے مسلمانوں کے حق میں قبول فرما. ربنا تقبل منا انك انت السميع العليم، اللهم انك ملك مقتدر ما تشاء من امر يكون، اللهم ساعدنا في الدارين، اللهم كلنا ولا تكن علينا، واعبدنا وانصرنا على من بغى علينا، واعذنا من هم الدين وقهر الرجال وشماتة الاعداء، وصلي وسلم على نبيك وحبيبك محمد صلى الله تعالى عليه وسلم برحمتك يا ارحم.